यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। संवैधानिक निकायमा रिक्त पदहरू छिटो पूर्ति गर्न सरकारलाई नेकपा सचिवालय बैठकको आग्रह। छिटोभन्दा छिटो मन्त्री परिषद पुनर्गठन गर्न बैठकको जोड। मानवीय भावनाका साथ समाज सेवामा लाग्न सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। काठमाडौँ उपत्यकामा 647 सहित 1356 जनामा कोरोना भाइरसको संक्रमण। 823 जना संक्रमण मुक्त। मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि संसदको अर्थ समितिद्वारा विभिन्न 4 उपसमिति गठन। र देशमा लागू हुने नयाँ निषेधाज्ञा 6 महिनासम्म लम्बिन सक्ने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको भनाई। नेपाल कम्युनिष्ट पार्टी नेकपाले विभिन्न संवैधानिक निकायहरूमा रिक्त पदहरू छिटो पूर्ति गर्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले संवैधानिक परिषदको बैठक राखेर छिटो पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। संवैधानिक निकायहरूमा रिक्त पदहरूमा पदपूर्ति प्रक्रिया अगाडि बढ़ाउन अन्य सम्बद्ध सबैलाई आग्रह गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
विभिन्न संवैधानिक निकायहरूको पदपूर्तिका बारेमा संवैधानिक परिषदले छिटो बैठक गरेर त्यस सम्बन्धी निर्णय लिनुपर्ने आवश्यकताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीलाई छिटो पदपूर्तिको निम्ति संवैधानिक परिषदको बैठक राखेर आवश्यक निर्णय लिन पहल गर्नुहुन बैठकले अनुरोध गरेको छ। र साथसाथै संवैधानिक परिषदको बैठकलाई सुचारू रूपले सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्ति सम्बन्धी निर्णय लिने प्रक्रियामा अगाडि बढ्न सम्बन्धित सबैलाई पनि अनुरोध गरेको। दोस्रो, बाँकी सांगठनिक एकीकरणका बाँकी कामहरूलाई पूरा गर्ने सन्दर्भमा 10 दिनभित्र अध्यक्ष कमरेडहरू र महासचिव कमरेडले ठोस प्रस्ताव सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर सचिवालयले टिङ्गो लगाउने निर्णय पनि आजको बैठकले गरेको छ।
प्रवक्ता श्रेष्ठले सरकारको कामको प्रभावकारिता बढ़ाउन छिटोभन्दा छिटो मन्त्री परिषदको पुनर्गठन गर्न पनि बैठकले जोड़ दिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशामा गतिशील ढंगले अगाडि बढ़नका लागि समाजसेवामा लाग्न सबैलाई आग्रह गर्नुभएको छ। 41औं सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदले आज आयोजना गरेको कार्यक्रमलाई भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकारी गैर सरकारी भन्दा पनि वैयक्तिक ढंगले मानवीय भावनाका साथ समाज सेवामा लाग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले समाजमा गरीबी हटाउने, मौलिक अधिकार दिलाउने लगायतका काम सरकारको भए पनि सरकारले गर्न नसकिरहेका र सामर्थ्यले नभ्याइरहेको ठाउँमा संघ संस्थाले गरिरहेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले समाज विकासलाई ठिक ढंगबाट अगाडि बढ़ाउन सबै पक्ष समाजसेवी सहयोगी भावना र मानवीय भावनाका साथ अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारले एसिड पीड़ितसँग गरेको प्रतिबद्धता अनुसार उनीहरूको उपचारको प्रबन्ध गर्नुका साथै जीविकोपार्जनका लागि आमदानीको प्रबन्ध गर्ने र यस्ता अपराध फेरि नदोहोरियोस् भनेर कड़ा कानून ल्याउने तयारी गरिरहेको बताउनुभयो।
एसिड पीड़ित बालबालिकाहरू नागरिक लगातार उपचारको प्रबन्ध, उहाँहरूको आमदानीको प्रबन्ध र उहाँहरूको मनोबल कसरी उठाउन सकिन्छ त्यसको प्रबन्ध, यस सम्बन्धमा सरकारले गम्भीरताका साथ सोचेको र यसका निम्ति कदम अगाडि बढाएको, यस्ता कुराहरू हुन नपाउन् भनेर कडा कानून निर्माण गरिने, यो अत्यन्तै जघन्य अमानवीय अपराध, यस्ता हुन नपाउन् भनेर तर यो सरकारले गरेको समाज सेवा कर्तव्यता हो। केही वर्षभित्र समृद्धि हासिल गर्नेछ। अहिले हामीले भोगिरहेका समस्याहरू केही वर्षपछि भोग्नुपर्ने छैन। समाजलाई सकारात्मक दिशामा हामी गतिशील ढंगले अगाडि बढाउँ, त्यसर्थ यिनै समस्या हामीले फेरि भोग्नुपर्ने नहुन सक्छ। तर पनि समाज सेवाका आवश्यकता, मानवीय भावनाको आवश्यकता, सहयोगी भावनाको आवश्यकता सबैको, त्यसकारण यस दिशामा हामी अग्रसर भइरहन जरुरी छ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले बालबालिकाको सर्वाङ्गीण विकास, महिला हिंसा, छाउपडी जस्ता विकृतिको अन्त्य गर्दै समाजलाई अगाडि बढ़ाउने गरी आगामी कार्यदिशा तय गर्न लागि बताउनुभयो।
संघ संस्था र सरकारको बीचमा एउटा सयात्र भइरहेको छ। सरकारको प्रचलित ऐन कानून विपरीत काम गर्ने संघ संस्थालाई पनि सरकारको अभिभावक त ग्रहण गर्ने उद्देश्यबाट केही नियमन गर्ने र प्रचलित कानून अनुसार चलाउनको निम्ति पनि प्रयत्न गरिएको छ। सामाजिक क्षेत्रलाई पनि हामी समृद्धिका सूचक रूपमा लिनको निम्ति राष्ट्रिय गौरवको प्राथमिकता क्षेत्र सामाजिक क्षेत्र पनि हुन सक्छ भन्ने मूल्य र मान्यतालाई स्थापित गर्नको निम्ति सामाजिक क्षेत्रको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा रूपान्तरित गर्नको निम्ति समाज कल्याण परिषदले आफ्नो अभियान शुरूआत गर्नेछ।
समाज कल्याण परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री गुरुङले सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको कामलाई पनि नियमन गर्ने गरी सरकार अगाडि बढेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालद्वारा प्रदान गरिँदै आएको गोपाल दास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ र प्रेस काउन्सिल आचार संहिता पुरस्कार अमित ढकाललाई प्रदान गर्नुभएको छ। प्रेस काउन्सिल नेपालको 51 वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुहुँदै राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिता सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व रहेको बताउनुभयो। उहाँले आम संचार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचार संहिताको पूर्ण पालना हुनुपर्ने भन्नुहुँदै प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिताको आचार संहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी कतिपय संचार माध्यमहरूमा तथ्यहीन र झुठा समाचार प्रकाशित र प्रसारित भइरहेकोमा प्रेस काउन्सिलले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। त्यस अवसरमा गोपाल दास पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएका वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले पत्रकारप्रति आम पाठक र जनताको भरोसा रहेकाले पत्रकार जिम्मेवार पूर्ण रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो। कार्यक्रममा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति भण्डारीले पाल्पाको तानसेन नगरपालिकाद्वारा स्थापना गरिएको पुष्पलाल स्मृति पुरस्कारबाट हिरण्यलाल श्रेष्ठलाई सम्मान गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले प्रेस काउन्सिलद्वारा विभिन्न विधामा पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्नुभएको छ। प्रेस काउन्सिल नेपालको 51 वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रममा सभामुख सापकोटाले प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार, युवा पत्रकारिता पुरस्कार 2077, साहित्यिक पत्रकारिता पुरस्कार र भाषागत पत्रकारिता पुरस्कारबाट विभिन्न पत्रकारहरूलाई पुरस्कृत गर्नुभएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा आज थप 1356 जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 11,154 नमूना परीक्षण गर्दा 1356 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। आज विभिन्न 49 जिल्लामा गरी थप 459 जना महिला र 897 जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै आज काठमाडौँ उपत्यकामा मात्रै 647 जना संक्रमित थपिएका छन्। काठमाडौँका 511 जना, भक्तपुरका 63 जना र ललितपुरका 73 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमितको कुल संख्या 66,632 पुगेको छ। यसै गरी कुल संक्रमित मध्ये 48,061 जना संक्रमण मुक्त भइसकेका छन्। आज थप 823 जना संक्रमण मुक्त भएको र हालसम्म नेपालमा कोरोना संक्रमितको निको हुने दर 72.13% रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यस्तै आज विभिन्न 70 जिल्लामा गरी 18,142 जना सक्रिय संक्रमित रहेका छन्। रसुवा, सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी 7 जिल्लामा भने कोही पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित मध्ये 9,193 जना संस्थागत आइसोलेसन तथा 8,949 जना होम आइसोलेसनमा रहेका छन्। यसै गरी 196 जना गम्भीर लक्षण सहितका संक्रमितको आईसीयूमा र 31 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाका कारण आज थप 2 जनाको मृत्यु भएपछि हालसम्म देशमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 429 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौँका एकजना 50 वर्षीय पुरुष र काभ्रेकी एक 50 वर्षीय महिलाको मृत्यु भएको छ। नेपालको वाम लोकतान्त्रिक आन्दोलनका व्यक्तित्व सहना प्रधानको 6 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सहना प्रधान प्रतिष्ठानले आज काठमाडौँमा भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला पार्टीको एकता एउटा प्रयोग भएको बताउनुभयो। ससाना राजनैतिक समूहमा पनि बहस र छलफल भइरहने उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवाद र छलफललाई अनौठो मान्न नहुने बताउनुभयो। अध्यक्ष प्रचण्डले पार्टीभित्र बहस र छलफलबाट संश्लेषित विचार आउने हुँदा त्यस दिशामा ध्यान जानुपर्नेमा जोड़ दिनुभयो।
अहिले हाम्रो यो पार्टी एकता पनि एउटा ठूलो प्रयोग पनि हो, यो सामान्य कुरा होइन। हामी देख्छौँ नि सानो भन्दा सानो समूहभित्र पनि कचिङ्गल त भइराखेकै हुन्छ, छलफल त भइराखेकै हुन्छ, बहस भइराखेकै हुन्छ भने यो विशाल पार्टीभित्र झन् विशाल बहस हुने कुरा, छलफल हुने कुरालाई अनौठो मान्न पनि हुँदैन। यहाँ कहिलेकाहीँ संघर्ष चाहिँ क्लाइमेक्समा गएको जस्तो देखिने कुरालाई पनि अस्वाभाविक र अनौठो मान्न हुँदैन। बरु यसबाट हामीले एउटा सबै राम्रोसँग संश्लेषित विचारमा रूपान्तरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी छ, किनकि कम्युनिस्ट पार्टी भनेको विचार र विधिको संयोजन नै हो। सही विचार, राजनीतिक कार्यदिशा, कार्यक्रम योजना र त्यसलाई लागू गर्नको लागि वैज्ञानिक विधि पद्धतिमा आधारित संगठन, यो नै कम्युनिस्ट पार्टी हो। यसैमा नै कम्युनिस्ट पार्टीको जीवन हुन्छ। विचार र विधिको संयोजन गर्ने कुरामा हाम्रो ध्यान जानुपर्ने हुन्छ।
कार्यक्रममा सहना प्रधान प्रतिष्ठानका अध्यक्ष एवं सांसद रामकुमारी झाँक्रीले नेपालको राजनैतिक र सामाजिक रूपान्तरणको आन्दोलनमा सहना प्रधानले पुर्याउनु भएको योगदान अतुलनीय रहेको बताउनुभयो। झण्डै 7 दशक लामो राजनैतिक र सामाजिक आन्दोलनको अगुवाई गर्नुभएका प्रधानले नेपालको कम्युनिष्ट आन्दोलन र महिला मुक्ति आन्दोलनका साथै समाज परिवर्तनको आन्दोलनमा जीवन समर्पण गर्नुभएको थियो। उहाँको 2071 साल असोज 6 गते निधन भएको थियो। यही असोज 15 गतेदेखि खाड़ी मुलुकहरूमा पनि नियमित उडान शुरू हुने भएको छ। पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यसअघि चार्टर्ड उडान मात्र भएका 3 गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाड़ी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान तालिका समेत सार्वजनिक गरेको छ। उडान तालिका अनुसार 25 दिनका लागि सातामा कुल औसत 109 उडान हुने गरी तालिका तय भएको छ। अक्टोबर महिनाका लागि दैनिक 15 उडान अनुमति दिइएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि 4 उपसमिति गठन गर्ने निर्णय गरेको छ। बैठकले सार्वजनिक खरिद, खरिद लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापन सम्बन्धी उपसमिति, राजस्व चुहावट, राजस्व बक्यौता र राजस्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो। समितिका सभापति कृष्ण प्रसाद दाहालले अर्थतन्त्रको विभिन्न क्षेत्रबारे अध्ययन गरी सरकारलाई सुझाव दिनका लागि उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो। बैठकमा सहभागी सांसदहरूले कोरोना भाइरसबाट मुलुकको अर्थतन्त्र परेका असरबारे सूक्ष्म रूपमा अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी 5 दिन पुनः देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ। उत्तर पूर्व बंगालको खाड़ीमा रहेको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्ने क्रममा 5 दिन नेपालको धेरै स्थानमा वर्षा हुनका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद राजु प्रधानाङ्गले जानकारी दिनुभयो। मौसमविद प्रधानाङ्गले मनसून अन्त हुने औसत समय बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही दिन पुनः मनसून सक्रिय हुने बताउनुभयो। त्यस्तै बाढ़ी पूर्वानुमान महाशाखाले आगामी 5 दिन असोज 10 गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। लकडाउनका कारण रोकिएका विकास निर्माणका कामले पर्वत जिल्लामा पुनः गति लिन थालेका छन्। राष्ट्रिय गौरवका ठूला आयोजना तथा सानातिना पूर्वाधार विकासका आयोजनामा कामदार अभावका कारण रोकिएको काम पुनः सुचारू भएको हो। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
कोरोना भाइरसको संक्रमणका कारण देशव्यापी रूपमा र स्थानीय रूपमा गरिएको लकडाउनले जिल्लामा सबैजसो विकास निर्माणका काम ठप्प थिए, तर लकडाउन खुलेपछि विकास निर्माणका काम अहिले फेरि सुचारू भएका छन्। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्य पहाड़ी लोकमार्ग आयोजना कार्यालयका प्रमुख आशिष थापा मगर।
कार्की खण्डको झम्झा खण्डमा जो काम भइराखेको छ त्यहाँ पनि अहिले लामा खण्डमा पनि कालो पत्रेको काम बाँकी मात्रै अरू सम्पन्न भएको छ। त्यसको टिम करिब एक हप्ता भन्दा पहिलेदेखि चाहिँ मोबिलाइज भइसकेका छन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा दक्षिणको भारत र उत्तरको चीन जोड्ने काली गण्डकी करिडोरको बाँकी खण्ड विस्तारको काम पनि शुरू भएको छ। पर्वत खण्डमा पर्ने 14 किलोमिटर सड़कको ट्र्याक खोल्न र केही भागमा कालोपत्रे गर्न शुरू भएको काली गण्डकी लोकमार्ग आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुवेदीले जानकारी दिनुभयो।
ट्र्याक खोलिसके वर्षै अगाडिसम्म सबै ट्र्याक खोलिसक्छ। त्रिवेणीदेखि रानीपानीसम्म 7 किलोमिटर पिचको कामलाई सर्फेसको काम भइरहेछ। नालीहरू प्लस सर्फेस ग्राभल खन्ने तथा बिछ्याउने कामहरू भइरहेछ। पानीदेखि कुर्गा एकसम्म चाहिँ अहिले पुरानो ट्र्याक कटिङ गर्ने प्लस अलिअलि ग्राभल अलिअलि सर्फेसको काम सकियो।
पर्वतमा पूर्वाधार विकास कार्यालयले बहुवर्षीय योजनाका रूपमा कालोपत्रे गर्न थालेका 7 सड़कको कार्य बीचमै रोकिएको थियो। पूर्वाधार कार्यालयका सबै काम कामदारका कारण रोकिए पनि अहिले बिस्तारै कामदार उपलब्ध भएपछि आयोजनाका कामले गति लिएको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले बताउनु भएको छ।
सड़कहरू मात्रै हाम्रो काम शुरू भइरहेछ र अलि थोरै कामदार मात्रै छन्। अब बिस्तारै कामदार संख्या बढाएर काम चाहिँ अगाडि बढाउने भनेर चाहिँ हामीले त्यो अनुसार निर्माण व्यवसाय साथीहरूलाई भन्नुभएको छ र उहाँले नै हुन्छ भनेर काम अगाडि बढाउने भन्नुभयो।
जिल्लामा राष्ट्रिय प्राथमिकताको काली गण्डकी करिडोर विद्युत प्रसारण लाइन, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, तल्लु मोदी र मध्य मोदी जलविद्युत आयोजना सहित सड़क पूर्वाधार विकास लगायतका काम सुचारू भएका छन्। तर काम शुरू भए पनि स्वास्थ्य सुरक्षा अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
सुरक्षित तवरले काम गर्ने, अन्य केही समस्याहरू भयो भने सम्बन्धित पालिका, जिल्ला प्रशासन, सुरक्षा सबैले उनीहरूलाई सहयोग गर्ने र विकासको कामलाई अब तीव्रता दिने।
लकडाउन खुल्ला भएसँगै रोकिएका विकास निर्माणका काम शुरू भएका छन् भने जनजीवन सामान्यतर्फ फर्किएको भान हुन थालेको छ। तर संक्रमण नियन्त्रणमै राख्न सचेत र सजग हुनुपर्ने आवश्यकता भने बढेको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
देशका विभिन्न ठाउँमा बाढ़ी र पहिरोले जनधनको क्षति पुर्याएको छ भने कतिपय ठाउँमा जनजीवन प्रभावित बनाएको छ। गुल्मीको इस्मा गाउँपालिका 2 हस्तीचौरमा स्यालाको पहिरोमा पुरिएर 2 मृत्यु भएको छ। यसै गरी निरन्तरको वर्षाले बस्तीमाथिको पहाड़ फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका 4 मुडीकुवाका करिब 45 घर धुरी विस्थापित भएका छन्। त्यस्तै बागलुङको बडीगाड गाउँपालिका 2 राक्सेमा हिजो साँझ खसेको पहिरोले 5 घर परिवार विस्थापित भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सही जानकारी र सूचना दिने उद्देश्यले वैदेशिक रोजगार बोर्ड र रेडियो नेपाल बीच आज सम्झौता भएको छ। सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार प्रत्येक बिहिबार बिहान रेडियो नेपालको 7 समाचारपछि वैदेशिक रोजगार कार्यक्रम प्रसारण हुनेछ। रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र प्रदेश नम्बर 2 बर्दिवासबाट समेत मैथिली भाषामा कार्यक्रम प्रसारण हुनेछ। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले कार्यक्रम मार्फत बोर्डले राखेको अपेक्षा अनुसार लक्षित वर्गसम्म प्रभावकारी सूचना प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बोर्ड वैदेशिक रोजगारमा जाने कामदारको हितमा क्रियाशील रहेकाले उनीहरूका परिवारसम्म कार्यक्रम मार्फत सही सूचना र जानकारी पुग्ने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले देशमा लागू हुने नयाँ निषेधाज्ञा 6 लम्बिन सक्ने बताउनु भएको छ। त्यहाँका एक प्रख्यात वैज्ञानिकले कोरोना भाइरस संक्रमणको भयावह स्थितिलाई रोक्न छिटोभन्दा छिटो केही कदम चाल्नुपर्ने बताएपछि प्रधानमन्त्री जोनसनले नयाँ निषेधाज्ञाबारे हाउस अफ कमन्समा जानकारी गराउनु भएको हो। प्रधानमन्त्री जोनसनले त्यहाँका जनतालाई सकेसम्म घरबाटै काम गर्न आग्रह गर्नुभएको छ। विश्वभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 10 लाख पुग्न लागेको बेला हालसम्म यस संक्रमणका विरूद्ध खोप तयार गर्न कुनै देश सफल भएका छैनन्। 3 करोड़ भन्दा बढी संक्रमित मध्ये 2 करोड़ 31 लाख भन्दा बढी मानिस संक्रमण मुक्त भइसके पनि विकसित देशहरू खोपको परीक्षणमा नै व्यस्त रहेका छन्। कोरोना भाइरस संक्रमणका कारण हालसम्म अमेरिका, भारत र ब्राजिल नराम्रोसँग प्रभावित भएका छन्। अमेरिकामा संक्रमितको संख्या 70 लाख पुग्न लागेको छ भने मृतकको संख्या 2 लाख नागिसकेको छ। छिमेकी मुलुक भारतमा संक्रमितको संख्या धेरै भए पनि मृत्युदर कमिरहेको बताइएको छ। 55,68,740 संक्रमित मध्ये करिब 89,000 मानिसको मृत्यु भएको तथ्याङ्क छ। यसै गरी ब्राजिलमा संक्रमितको संख्या 45,60,000 नआएको छ भने मृतकको संख्या 1,37,350 पुगेको छ। यसैबीच अमेरिका र बेलायतका लगानीकर्ताहरूले कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकोमा चिन्ता व्यक्त गरेको समाचार बाहिरिएपछि एसियाको धितोपत्र बजार नराम्रोसँग प्रभावित भएको छ। यस क्षेत्रमा सबैभन्दा बढी प्रभावित राष्ट्र अस्ट्रेलिया रहेको छ। अस्ट्रेलियाको धितोपत्र बजारमा 3 महिना यताको सबैभन्दा ठूलो गिरावट देखिएको छ। अब आर्थिक समाचार।
नेपाली अर्थोडक्सियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाली अर्थोडक्सिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिकाले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका विभिन्न 12 चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्ने इजाजत प्रदान गरिएको छ। मंगलबार इलाममा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले 12 चिया उद्योग र सहकारीहरूलाई पहिलो चरणमा ट्रेडमार्क प्रयोग गर्ने इजाजत प्रदान गर्नुभयो। कार्यक्रममा मन्त्री घनश्याम भूषालले नेपालले उत्पादन गरेको चिया विश्वमै अब्बल गुणस्तरको रहेको बताउनुभयो। सबै चिया पारखीहरूको मन जितेको भए पनि नेपालको चिया अन्य मुलुकको ट्रेडमार्क प्रयोग गरेर तेस्रो देशमा लामो समयदेखि बिक्री भइरहेको पनि मन्त्री भूषालले उल्लेख गर्नुभयो। मन्त्री भूषालले विगत एक दशकदेखिको निरन्तर प्रयासपछि बल्ल नेपाली चियाले आफ्नै पहिचान पाएको बताउनुभयो। अब चीन, अमेरिका र युरोपेली बजारमा पनि नेपाली चियाको बिक्रीका लागि आक्रामक ब्रान्डिङ र मार्केटिङ गर्न जरूरी रहेको पनि मन्त्री भूषालले उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 2 अङ्कले घटेको छ। नेप्से परिसूचक घटे पनि यस दिन कारोबार रकम वृद्धि भएको छ। यस दिन नेप्से 22.91 अङ्क अर्थात 1.46% घटेर 1,546.15 बिन्दुमा झरेको छ। मंगलबार 179 कम्पनीहरूका 2,80,69,77,000 रुपियाँ बराबरका 78,31,000 किता सेयरको किनबेच भएको छ। तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि 7.5 करोड मूल्य बराबरको 50 कन्टेनर छोकडा बीरगंजमा रोकिएको छ। सरकारले चैत 16 गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि छोकडा बन्दरगाह अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय शीर्षियाका निमित्त प्रमुख जगदीश पूर्वेले जानकारी दिनुभयो। नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत 5 महिना भन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयात निर्यातकर्ता व्यवसायहरूले बताएका छन्। बीरगंज क्षेत्रका किसानले अबको 1 महिनाभित्र रासायनिक मल पाउन सक्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगंजले जनाएको छ। बंगलादेशबाट नेपाल सरकारले 50,000 मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकोले सो मल 1 महिनाभित्र नेपाल आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो। बंगलादेशबाट नेपालको लागि आउने 50,000 मेट्रिक टन युरिया मल मध्ये पर्सा जिल्लाका लागि 25,000 मेट्रिक टन छुट्टिने भएकोले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने प्रबन्धक केसीले उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको टोलीले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको छ। क्यानका पदाधिकारीले मंगलबार बिहान धुर्मु सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको रंगशालाको अवलोकन गरेका हुन्। कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको मध्ये 20 बिघा जग्गामा रंगशाला निर्माण भइरहेको छ। भरतपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा बन्ने रंगशाला नेपालको मौलिक झल्कने गरी कमलको फूलको आकारमा निर्माण गरिनेछ। रंगशालामा 30,000 दर्शक क्षमता हुनेछ। बोर्ड बैठक को लागि चितवन पुगेका पदाधिकारीले रंगशालाको अवलोकन गरेका हुन्। क्यानको बोर्ड बैठक चितवनमा बसिरहेको छ। क्यान निर्वाचनको झण्डै 1 वर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बसेको हो। बैठकका लागि मुख्य 4 एजेण्डा तय गरिएको छ। बैठकले संघको आगामी साधारण सभाबारे निर्णय गर्नेछ। कोरोना महामारीका कारण संघको साधारण सभा प्रभावित बन्दै आएको छ। त्यस्तै संघको आर्थिक वर्ष 2071-72 2075-76 आर्थिक लेखा परीक्षण प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने एजेण्डा समेत तय गरिएको छ। बैठकमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीसँग भएका पछिल्ला काम कारवाही बारे जानकारी गराउने र विविध गरी 5 एजेण्डा तय गरिएको छ। राष्ट्रिय खेलकुद परिषदको कोटामा नेपाल क्रिकेट संघको सदस्यमा मनोनयनमा परेका 2 सदस्य चुम्बी लामा र धर्मराज गिरीलाई औपचारिक रूपमा क्यानमा स्वागत गरिएको छ। चितवनमा जारी कार्य समितिको बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लामा र गिरीलाई आधिकारिक रूपमा स्वागत गर्नुभएको हो। परिषदले क्यानको सदस्यमा मनोनयन गरेर पत्र दिएको करिब दुई महिनापछि उनीहरू क्यानमा आधिकारिक रूपमा प्रवेश गरेका हुन्। उनीहरूको पत्र यसअघि नै क्यानमा पुगे पनि कार्य समितिको बैठक बस्न नसक्दा त्यसले वैधानिकता पाउन सकेको थिएन। तर मंगलबारको बैठकबाट उनीहरू क्यानको कार्य समितिमा प्रवेश गरेका छन्।
अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश एक दुई बागमती गण्डकी र प्रदेश पाँचमा पूर्ण बदलिरही धेरै स्थानमा हल्कादेखि मध्यम र अन्य प्रदेशमा सामान्य बदलिरही थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 9.2 मिलिमिटर। काठमाडौँको अधिकतम 27.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 15.2 मिलिमिटर। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 11.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा फाटफुट। र देपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक निकायका रिक्त पदहरू छिटो पूर्ति गर्न सरकारलाई नेकपा सचिवालय बैठकको आग्रह। छिटोभन्दा छिटो मन्त्री परिषद पुनर्गठन गर्न बैठकको जोड। मानवीय भावनाका साथ समाज सेवामा लाग्न सबैमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। काठमाडौँ उपत्यकामा 647 सहित थप 1356 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। 823 जना संक्रमण मुक्त। मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि संसदको अर्थ समितिद्वारा विभिन्न चार उपसमिति गठन। र देशमा लागू हुने नयाँ निषेधाज्ञा 6 महिनासम्म लम्बिन सक्ने बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको भनाई। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।